الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم المال والبنون زينة الحياة الدنيا وقال تعالى إنما أموالكم وأولادكم فتنة وقال تعالى يهب لمن يشاء الذكور يهب لمن يشاء إناثا ويهب لمن يشاء الذكور أو يزوجهم ذكرانا وإناثا ويجعل من يشاء وقيما صدق الله مولانا العظيم وقال النبي صلى الله عليه وسلم مروا صبيانكم بالصلاة إذا بلغوا سبعا واضربوهم عليه بعشرة أو كما قال عليه الصلاة والسلام ہمارے میزبانوں نے منتظمین نے اس وقت پر ہماری دینی بہنوں کے لیے خصوصی مجلس کا نظم کیا. یہ سنت عمل ہے. بخاری شریف کی حدیث سے ثابت ہوتا ہے کہ عورتوں کے لیے دین سیکھنے سکھانے کی مستقل الگ مجلس قائم کی جائے. یہ سنت عمل ہے. منتظمین نے ہمارے لیے سہولت یہ فرما دی کہ جو اعلان شائع کیا اس نے عنوان بھی لکھ دیا کہ اس عنوان پر بات کرنی ہے. اللہ تعالیٰ کی بہت بڑی نعمت ہے اولاد کا ہونا. اللہ تعالیٰ نے چار ترتیب قرآن میں بیان فرمائی. پہلی ترتیب یہ بیان فرمائی کہ بعض جوڑوں کو کپل کو اللہ بیٹیاں عطا فرماتے ہیں. یہ پہلی ترتیب ہے. یہب لمن یشاء اناثا. اب اس پر ایک بات بہنوں دھیان سے سنو. حضرت واصلہ ابن اسقع رضی اللہ تعالی عنہ فرماتے ہیں, ایک صحابی ہے بڑے اونچے مقام کے, جس عورت کو शादी के बाद पहली विलादत में लड़की पैदा हो वो औरत बड़ी बरकत वाली औरत है और खुद बारी ताला ने पहले नंबर पर यही नेमत बयान की, यहा बोले मई अशाओ इनासा। तो बहुत से कपल जोड़े ऐसे होते हैं कि अल्लाह उनको सिर्फ बेटियां देते हैं। दूसरी तरतीब है, बाज जोड़े मियां बीवी ऐसे होते हैं कि उनके यहाँ सिर्फ लड़के ही लड़के होते हैं। وَيَهَبُ لِمَنْ يَشَاءُ الذُّكُورَ। تیسری ترتیب یہ ہے کہ بہت سے میاں بیوی کو اللہ بیٹا بیٹی دونوں عطا فرما دے، اَوْ يُزَوِّجُهُمْ ذُكْرَانًا وَإِنَاثًا۔ اور چوتھی ترتیب یہ ہے کہ شادی ہو گئی، زندگیاں گزر گئی، لیکن ایک بھی اولاد نہیں ہوتی۔ وَيَجْعَلُ مَنْ يَشَاءُ عَقِيمًا۔ یہ چار ترتیب اللہ تعالیٰ نے قرآن میں بیان کرا۔ اولاد کا ملنا اللہ تعالیٰ کی بڑی نعمت ہے، اسی لیے قرآن میں فرمایا المال والبنون زینۃ الحیاۃ الدنیا۔ مال اور اولاد یہ دنیا کی زندگی کی زینت ہے، رونق ہے، لیکن یہ زینت اور رونق کب بنے گی؟ جب اولاد نیک اور صالح ہو، رونق اور زینت ہے۔ اور اگر اولاد نیک اور صالح نہ ہو تو فتنہ ہے، اسی لیے فرمایا دوسری آیت میں انما اموالکم واولادکم فتنہ۔ مال اور اولاد فتنہ ہے۔ اب آج کی اس مبارک مجلس میں اچھی طرح سمجھ لو، اولاد کی تعلیم تربیت کیسے کریں گے؟ قرآن حدیث کی روشنی میں، اللہ والوں کے تجربات کی روشنی میں چند باتیں بیان کرنا۔ اگر عمل کرو گے تو انشاءاللہ اولاد کی دینی اسلامی تعلیم اور تربیت یقینی ہے، انشاءاللہ۔ پہلی بات، اولاد کی اسلامی اور نیک تعلیم اور تربیت کے لیے ماں نیک اور صالحہ ہونا یہ پہلا نمبر ہے کہ ماں نیک ہو، ماں صالحہ ہو۔ ماں اگر نیک اور صالحہ ہوگی تو خود بخود اولاد کی اسلامی تعلیم و تربیت ہوگی۔ اسی لیے آپ ذرا سوچو کہ اللہ کے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے جب نوجوانوں کو شادی کے لیے فرمایا تو کیا فرمایا؟ ان کا حلمر ادلیا ربائن لمالها ولجمالها ولحسبها ولدینها۔ کہ لوگ چار چیزیں دیکھ کے شادی کرتے ہیں، مالدار گھرانے کی بیٹی، خوبصورت لڑکی، اونچے خاندان کی لڑکی اور دیندار لڑکی، یہ چار چیزیں لوگ دیکھتے ہیں۔ لیکن دیندار لڑکی سے اگر شادی کرو گے تو کامیابی کا وعدہ ہے۔ فَذْفُرْ بِذَاتِ الدِّينِ قَرِبَتْ يَدَاكَ۔ بخاری شریف میں یہ حدیث ہے کہ لڑکی کی دینداری دیکھ کے شادی کرو، کامیاب ہو جاؤ گے۔ یہ پہلا نمبر ہے۔ کہ ماں نیک ہو دیندار ہو تو اولاد کی خود بخود اسلامی تعلیم اور تربیت ہو جائے گی. میں دیکھتا ہوں باقاعدہ جن گھروں میں مائیں نماز پڑھتی ہے ان گھروں میں بچیوں اور بچوں کے لیے چھوٹے مسلح خریدنے پڑتے ہیں. چھوٹے چھوٹے مسلح اب تو عمرے سے بھی لوگ لاتے ہیں. کہ کیا کریں گے چھوٹے مسلح کو؟ ماں نماز پڑھتی ہے تو بچے بھی کہتے ہیں نماز پڑھنی ہے. وہ بچھائیں گے اور جیسا ہو ایسا کھیل ہی صحیح. نماز بھی اور انجوائے بھی ہوں گے. کھیل بھی کریں گے نماز بھی پڑھیں گے. بچے وہیں سے نماز سیکھتے ہیں ماں کو دیکھ کر کے. جو ہماری مائیں نکاب پہنتی ہے برقع پہنتی ہے تو ان کی بچیاں بچپن سے ہی گھر سے باہر نکلتے وہ کہتے ہیں میری نکاب لاؤ میرا برقع لاؤ میری پردی لاؤ. بچپن سے ہی وہ کہتی ہے اور ان کے لیے بھی خریدنا پڑتا ہے. اسی لیے تربیت اور تعلیم کے لیے پہلا نمبر ہے ماں نیک اور دیندار ہوگی اولاد کی خود بخود اسلامی تعلیم اور تربیت ہوتی چلی جائے گی. یہ پہلا نمبر. دوسرا نمبر سمجھو اچھی طرح. نکاح کے بعد میاں اور بیوی دونوں اللہ تعالی کی بارگاہ میں دعا مانگے نیک اور صالح اولاد کی. اور یہ دعا مانگنا نبیوں کی سنت ہے. نبیوں کا طریقہ ہے. قرآن میں آیا ہے یہ. ایک نبی اللہ سے دعا کر رہے ہیں شادی کے بعد. دینی بہنوں یہ دعا میں آپ کو سکھاتا ہوں اور یہ بہت سے علماء بھی بیٹھے ہیں. لوگ کر کہتے ہیں آتے ہیں کہ بھائی شادی ہو گئی اولاد کے لیے دعا بتاؤ وظیفہ بتاؤ. تو میرے حضرت دس پیر و مرشد استاد مشرق مفتی محمود حسن صاحب گنگوہی نور اللہ مرکزہ کے پاس اس طرح اولاد کے لیے لوگ آتے تھے تو حضرت یوں سکھا دیتے ہیں کہ قرآن کی یہ دعا دونوں میاں بیوی ہر نماز بعد سات مرتبہ پڑھا کرو. کون سی دعا؟ رب ہب لی من لدنک ذریۃ طیبہ انک سمیع الدعاء. اے اللہ آپ مجھے نیک اور پاکیزہ اولاد عطا فرماؤ آپ دعاؤں کو سننے والے ہو. ماں اور باپ دونوں کو دلہے دلہن دونوں کو یہ دعا کرنی پڑے گی جو قرآن میں آئے اولاد کی تعلیم اور تربیت کے لیے. یہ دعا بہنوں یاد کر لو اور سات مرتبہ ہر نماز بعد پڑھا کرو. سات بار نہیں پڑھ سکو تو ایک ہی بار پڑھ لینا فائدہ ضرور ہوگا. قرآنی دعا ہے. ایک اور دعا قرآن مجید میں آئی رب ہب لی من الصالحین. اے اللہ مجھے نیک اولاد عطا فرما. یہ بھی قرآن کی دعا ہے. تو اولاد کی تعلیم اور تربیت کے لیے دوسرا نمبر ہو گیا شوہر اور بیوی دلہا دلہن اللہ کی بارگاہ میں دعا مانگے قرآن والی دعا مانگے تو اولاد انشاءاللہ نیک اور صالح بنے گی. یہ نمبر آپ نوٹ کرتے چلو بہت فائدہ ہوگا زندگی میں انشاءاللہ. تیسری بات سمجھو اولاد کی تعلیم اور تربیت کے لیے. ایسے تو ہر مسلمان کو حلال روزی کھانا ضروری ہے لیکن جس زمانے میں پریگننسی ہو پیٹ میں حمل ہو اس زمانے میں حلال اور پاکیزہ روزی کا خصوصی اہتمام کرے اور تاکید سے اہتمام کرے کہ حلال پاکیزہ روزی پہننے جا رہے. یہ تعلیم اور تربیت کے لیے بہت ضروری ہے. اس پر میں آپ کو ایک نیگیٹو قصہ سناتا ہوں, منفی اثر والا. واقعہ ایسا ہے کہ ایک آج لڑکے کی ایک لڑکی سے شادی ہوئی, دونوں نیک اور دیندار. دونوں میاں بیوی نے آپس میں طے کر لیا کہ ہم حلال ہی کھائیں گے. شوہر نے کہا کہ میں 100% محنت مزدوری کر کے حلال ہی لاؤں گا, ایک دانہ بھی ہم حرام کا نہیں کھائیں گے تاکہ ہماری اولاد نیک اور صالح بنے. اللہ نے ان کو بیٹا عطا کر دیا. بڑے ہونے کے بعد ایک دن شکایت آئی کہ اس بیٹے نے چوری کی, دھیان سے دینا سنا, کہ اس بیٹے نے چوری کی. اور اسلامی سزا یہ ہے کہ چوری کرنے والے کا ہاتھ کاٹو, ایک ہاتھ دائنا پہنچے سے. السارق والسارقہ فقطعوا ایدیہما جزاء بما کسبا نکالا من اللہ. اب ادھر قاضی صاحب بچے کو ہاتھ کاٹنے کے لیے بھیج رہے ہیں, وہ جوان ہو چکا ہے, اور شوہر ہاتھ میں چھری لے کے اپنی بیوی کے پاس پہنچا, یعنی اپنے بیٹے کی ماں کے پاس, اور جا کر کے کہتا ہے سچ سچ بول, تو نے کیا گڑبڑی کی تھی, کیا تم نے غلط کیا تھا, غلط کھایا تھا کہ آج ہمارا بچہ چور ثابت ہوا. تو عورت بھولی بھالی بیچاری کہنے لگی, نکاح کے بعد ہم دونوں نے طے کیا تھا حلال کھائیں گے پاکیزہ کھائیں گے, آپ کما کے لاتے تھے, جو آپ حلال لاتے تھے وہی ہم دونوں کھاتے تھے. کہ نہیں ضرور یاد کرو کوئی غلطی ہوئی ہے. وہ ایک دم غصے میں شوہر, آج ہمارا بچہ چور ہوا. وہ عورت سوچنے لگی. ایک بات یاد آئی اس کو, ذرا دھیان سے سنیے بہنیں. اس عورت نے یوں کہا کہ جس زمانے میں یہ بچہ میرے پیٹ میں تھا, یعنی حمل میں تھا, تو گھر کے پیچھے والا حصہ جو ہوتا ہے باڑا کہتے ہیں. کسی کام کے لیے بہن باڑے میں گئی ہوئی تھی, وہ عورت حمل والی. پڑوسی کے باڑے میں ایک بیر کا درخت تھا. اس بیر کے درخت کی ایک شاخ ان کے باڑے میں لٹک رہی تھی, اور بیر کا موسم چل رہا تھا. پیارے پیارے لال گلابی پیلے بیر شاخ پر لگے ہوئے تھے. اب وہ بیری کے درخت کی جڑ تنا پڑوسی کے باڑے میں, لیکن وہ بڑا تھا اس لیے اس کی کچھ شاخیں ان کے باڑے میں آتی تھی. تو ظاہر ہے کہ مالک پڑوسی ہے. تو اس بیچاری بھولی بھالی بہن نے پڑوسی کی اجازت لیے بغیر وہ جو شاخ اپنے باڑے میں لٹک رہی تھی وہاں سے چند بیر توڑے اور کھا لیے. اس نے اس کو گناہ بھی نہیں سمجھا, اور عام طور پر بھی کوئی گناہ سمجھتا نہیں اس پر, حالانکہ پڑوسی کی اجازت لینی چاہیے. بیر توڑے اور کھا لیے, کہا بس जिस जमाने के अंदर ये बच्चा हमल में था और पड़ोसी की बेरी के शाखें हमारे बाड़े में आती थी, वहां से पड़ोसी की इजाजत के बगैर चंद बेर तोड़ के खा लिए, तो उसका नुकसान ये हुआ कि वो बच्चा बड़ा होकर के चोर साबित हुआ। कितने एहतियात की जरूरत है आप अंदाजा लगाओ। बड़ी अहम और नाजुक बात है ये। तालीम और तरबियत का तीसरा नंबर मैं आपको बता रहा हूं, आप उसको जहन में रखते चलिए कि हराम से बल्कि मुश्तबह चीजों से, डाउटफुल चीजों से अपने आप को बचाना है। खास तौर पर बच्चा जब पेट में हो उस जमाने में, ये तीसरा नंबर हो गया तालीम और तरबियत का। एक चौथा नंबर समझे तालीम और तरबियत के बारे में, मां अपने बच्चे को बचपन में जब दूध पिलाए तो हमेशा बावजूद दूध पिलाए, बावजूद दूध पिलाए। हालांकि विलादत के बाद शुरू जमाना निफास का होता है, उस जमाने में नमाज माफ है, छुट्टी है नमाज की उन दिनों में, लेकिन उस जमाने के अंदर भी अपने बच्चे को दूध पिलाने के लिए वुजू कर लिया करें। और निफास से गुसल के बाद तो बाकायदा वुजू के साथ ही बच्चे को दूध पिलावे। ये चौथा नंबर हो गया बावजूद दूध पिलाना। पांचवा नंबर समझो, बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़कर के दूध पिलाना। अब बच्चा तो बिल्कुल छोटा है, वो थोड़ा बेचारा बिस्मिल्ला पढ़ सकता है, लेकिन माँ पढ़ ले रहे दूध पिलाने से पहले माँ पढ़ ले रहे बिस्मिल्लाहिर्रहमानिर्रहीम, फिर बच्चे को दूध पिलावे। हो गया पांचवा नंबर। छठा नंबर समझो, पहले दाहिनी तरफ से दूध पिलावे फिर बाई तरफ से दूध पिलावे। औरत को अल्लाह ने दो पिस्तान दिए, पहले दाहिनी से दूध पिलाओ फिर बाएं से दूध पिलाओ। ये छह बुनियादी नंबर हो गए तालीम और तरबियत के, जिसकी तरफ आम तौर पर तवज्जो नहीं है। हालांकि यहां से तालीम और तरबियत की शुरुआत है। ये छह नंबर आप जहन में रखें। एक वाकिया है बुजुर्गों की किताबों में, एक अमीर ने यानी लश्कर मुल्क के अमीर ने हमले की खबर आई तो अपने बेटे को लश्कर की एक कुमक लेकर के भेजा। कुछ दिनों के बाद इत्तिला आई कि बेटा हार गया, शिकस्त हो गया, मैदान से पीठ फिरा करके भागा। तो बादशाह बहुत परेशान, घर में जाता है दरबार में आता है, अहलिया ने पूछा क्या बात, रंज और गम में डूब करके शौहर ने कहा मेरे बेटे को मैंने महाज पर भेजा था, शिकस्त की हार जाने की तिला आई है, इसलिए मैं बहुत गम जदा हूं। मां ने सुना, रानी बादशाह की बीवी अपने शोहरे नामदार को यकीन के साथ कह दिए कि आपको इत्तिला गलत पहुंची है, मेरा बेटा हार नहीं सकता, यकीनन वो जीत ही गया होगा। उस जमाने में आज की तरह मीडिया इतना फास्ट नहीं था। अब बादशाह ने सोचा कि औरतों की जिद में कौन जग जग करे, उसने बात छोड़ दी। कुछ दिनों के बाद बाकायदा सही तिल आई, जिसमें ये तिल आई कि पहली बात गलत थी, हकीकत ये है कि तुम्हारा बेटा फातिह बना है, जीत गया है, शिकस्त हुई नहीं है, उसने दुश्मनों की यलगार को पीछे कर दिया है और फातिह बन के आ रहा है। तो बादशाह को खुशी 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 में घर गए, अंदर गया और जाकर अपनी बीवी रानी से पहला सवाल करता है, बताओ मुझे जो पहली तिला मिली थी वो भी एक खबर थी, मैंने तो मान ली थी, तूने यकीन से कहा था कि यह खबर झूठी है, बताओ तुझे कहां से यह खबर हुई थी, किस बुनियाद पर तूने यकीन से कहा था कि मेरा बेटा शिकस्त नहीं खा सकता, मेरा बेटा हार नहीं सकता, किस बुनियाद पर तूने यकीन के साथ कहा था। अब जवाब सुनिए ध्यान से, अमल की नियत से। वो मां कहती है, रानी कहती है बादशाह को, जिस जमाने में ये बच्चा मेरा दूध पीता था, मैंने हमेशा तीन चीजों की पाबंदी की है, मैंने मेरे बेटे को हमेशा वुजू के साथ दूध पिलाया, बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ के दूध पिलाया, पहले दाहिनी तरफ से पिलाया फिर बाईं तरफ से पिलाया, इस तीन अमल पर मुझे यकीन है कि अल्लाह मेरे बच्चे को कभी जो है बुज़दिल नहीं बनाएंगे। उसको ईमानी गैरत ईमानी कुव्वत से अल्लाह नवाजे। ये तीन चीजें बहुत अहम, हमेशा बाव हुजू दूध पिलाना, बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ के दूध पिलाना, पहले दाहिनी तरफ से फिर बाईं तरफ से दूध पिलाना, ये सीरत में भी मिलता है ये मजमून। हजरत हलीमा रजी अल्लाह ताला अन्हा की कारगुजारी है कि हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम जब उनके यहाँ दूध पीते थे तो पहले दाहिनी तरफ से दूध पीते थे। माँ हलीमा की कारगुजारी में ये चीज मिलती है। अगले बनु साथ में जब हुजूर दूध पीने तशरीफ ले गए थे, तो ये छह बातें हो गई मेरी दीनी बहनों, ये बुनियाद है इस्लामी तालीम और तरबियत। अब आगे मैं मजीद बताऊंगा तालीम और तरबियत के सिलसिले में। बचपन से बच्चों को कहना और करवाना सीखो, कहना भी सीखो करवाना भी सीखो, यानी अच्छी बातें कहो अच्छी बातें करवाओ, बचपन से उसकी मशक कराओ, ये इस्लामी तालीम और तरबियत है। माँ की गोद ये पहला मदरसा है। अब उसकी मिसाल मैं आपको हदीस से देता हूं। आजकल आम मतलब लोगों में गफलत क्या है, बच्चे बचपन में कोई गलत काम करते हैं तो माएं अबू दादा नाना यही कहते हैं कि बच्चे हैं करने दो, अभी तो बचपन है करने दो, बाद में बड़े होके ठीक हो जाएंगे। ये शैतानी बात है कि बच्चे हैं बचपन में करने दो बड़े होके ठीक हो जाएंगे, ये शैतानी बात है। बचपन से ही अच्छी बात कहो अच्छे काम करवाओ और बुरी बात से रोको। ये आयत हमने हजारों मर्तबा सुनी और पढ़ी है, कुंतुम खैरा उम्मतिन उखरिजत लिन्नास तामुरून बिल मारूफ व तनहून अनिल मुनकर। ये आयत में कई उम्र की कैद है, ये उलमा से पूछ रहा हूं मौलवियों से, कि इतनी उम्र में ही अम्र बिल मारूफ करो, इतनी उम्र में नहीं अनिल मुनकर, ऐसी कोई बात है? अल्लाह ने तो मुतलक फरमाया था। ये कैद हम कहाँ से लाए कि बड़े होने के बाद ही अच्छी बातें सिखाओ, बड़े होने के बाद ही बुरी बात से रोको, ये हम कहाँ से लाए? अल्लाह ताला ने ऐसा फरमाया है कि 3 दिन जाओ, 40 दिन जाओ, 4 महीने जाओ, तभी नहीं करो, और घर में हो तब मत करो, ऐसा है आयत में। जमात में जाओ तो भी करो, घर में हो तो भी करो, ये कुरान का हुक्म है। अब हमने अमर बिल मारूफ नहीं अनिल मुनकर को बस जमात में निकले इसी के साथ खास कर लिया, और घर में हो तो उसकी तरफ कोई ध्यान नहीं। कुरान ने फैसला है दी, इसको हमने कैद लगा दी। कुरान ने मतलब हुक्म है, कैद हमने पढ़ाई इसमें। तो बचपन से अच्छी बातें बच्चों को कहो, अच्छी बातें करवाओ, अच्छे काम करवाओ, बुरी बातों से रोको और बुरे काम से भी रोको बचपन से। अब मैं हदीस से इसका सबूत देता हूँ। हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के पास सदके की खजूरें आई तो आका के घर के अंदर माल होता था तो आका बेचैन हो जाते थे, जल्दी तकसीम करो, जल्दी तकसीम करो। बाज मरतबा तो नमाज पढ़ा के जल्दी तशीब ले गए महज सदके के लिए, भाई सदके का माल है जल्दी निपटाओ। तो खजूरें तकसीम कर दी, सदके की आई थी। अब एकाध खजूर घर में कहीं चारपाई के नीचे इधर उधर कहीं रह गई होगी, एकाध खजूर। इतने में नवासे मोहतरम आए, हजरत हसन हुसैन रजी अल्लाह अनुमा, दो नवासे थे। हजरत हुसैन रजी अल्लाह अनु आए और नवासों की मोहब्बत नबी की सुन्नत, ये सुन्नत भी सीखो। लोग नवासों से नवासियों से मोहब्बत करते लेकिन सुन्नत की नियत नहीं करते, हालांकि ये सुन्नत है, सवाब की नियत से करो उसको। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को तो इतनी मोहब्बत थी कि बास मरतबा मस्जिद नबवी शरीफ के मिंबर पर नवासे साथ होते थे, मुझे खुतबा दे रहे वहां नमाज पढ़ाते हुए भी नवासे साथ होते थे। नवासे नवासी की मोहब्बत नाना नानी करे, सुन्नत की नियत से करे तो सवाब मिलेगा। तो अब बच्चों का माइंड डिटेक्टिव होता है, तलाश का, जुस्तजू का माइंड दिमाग होता है। तो हजरत हसन बच्चे थे, खेलते खेलते कहीं चारपाई के नीचे वो एक खजूर गिरी हुई देख ली, उठाई और हजरत हसन रजी अल्लाह अनहु बचपने में मुंह में रख दी। बच्चे जब मीठी चीज खाते हैं तो मुंह में से पानी टपकता है, राल निकलती है। तो हजरत हसन को राल निकलने लगी मीठी खजूर की वजह से, तो प्यारे आका ताजेदार मदीना हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम समझ गए। देखो बच्चों की तरबियत तालीम कैसे होती है। और नवासे को बुलाया और पहला काम किया गया हाथ से नहीं अनिल मुनकर किया, हाथ से नहीं अनिल मुनकर, अपनी नूरानी और मुबारक उंगली हजरत हसन के मुंह में डाली और हुजूर ने अंदर से खजूर बाहर निकाली, ये हाथ से नहीं अनिल मुनकर जो आज हमारे अंदर नहीं है। यहाँ का हाल तो मुझे नहीं मालूम, हमारे यहाँ बच्चे इन दिनों में पतंग उड़ाते हैं, पटाखे फोड़ते जब त्योहार आते हैं दिवाली वगैरह, तो अब्बू अम्मू की जिम्मेदारी है कि बच्चे के हाथ में पतंग दे रहे दे के चूल्हे में जला दे रहे हाथ में जला रहे उसको, ये जिम्मेदारी है अब्बू अम्मी की। पटाखे उनको देखे तो उनके हाथ से छीन के फेंक दे रहे उसको, जिम्मेदारी अब्बू अम्मी, ये नहीं अनिल मुनकर है, हाथ से काम करना पड़ेगा। تو یہ نہیں انل منکر پہلے نبی پاک صلی اللہ علیہ وسلم نے ہاتھ سے کیا کہ نواسے کے منہ میں سے کھجور نکالی چونکہ وہ صدقے کی تھی, اور پھر حضور نے زبان سے ارشاد فرمایا نبی پاک صلی اللہ علیہ وسلم نے زبان سے ارشاد فرمایا کہ بیٹے ہم بنو ہاشم ہیں, ہمارے لیے صدقہ حلال نہیں ہے, چونکہ آل رسول کے لیے آل نبی کے لیے صدقہ حلال نہیں ہے, بنو ہاشم کے لیے, سید خاندان کے لیے. تو یہ نہیں انل منکر ہاتھ سے بھی ہو زبان سے بھی ہو. نبی پاک صلی اللہ علیہ وسلم نے یہ نہیں سوچا کہ ابھی تو حسن بہت چھوٹا سا بچہ ہے, ابھی کچھ کہوں گا تو کیا سمجھے گا بچہ, اور ایک آدھ کھجور کھا لی تو کیا ہوگا. نبی پاک صلی اللہ علیہ وسلم نے یہ نہیں سوچا, پہلے انگلی مبارک داخل کی اور اندر سے کھجور باہر نکالی, اور اس کے بعد زبان سے ارشاد فرمایا بیٹا ہم آل رسول آل بنو ہاشم, ہمارے لیے یہ صدقہ حلال نہیں ہے. یہ ہے بچپن سے ان کی تعلیم و تربیت. یہ ساتواں نمبر ہو گیا, بچپن میں اچھی بات بتاؤ, اچھے کام کراؤ, بری بات سے روکو, برے کام سے روکو. ایک اور بات سن رہا ہوں میں آپ کو, بچوں کو ہم بے جھجک تصویر والے کپڑے پہننا دیں, تصویر والے کپڑے, اس میں بلّا بلی طوطا مینا پتہ نہیں اور جو ہے انسانوں کی تصویر والے کپڑے پہننا دیں, یہ بھی غلط طریقہ ہے. تصویر حرام ہے تو کپڑوں پر بھی حرام ہے اور بچوں کے لیے بھی حرام ہے. جب گھر میں پہلی نواسی کی ولادت ہونے والی تھی تو اہلیہ, سورت میں ایک مشہور بازار ہے کپڑوں کا, وہاں خریدنے کے لیے گئے تو مجھے آپ نے بتایا کہ کم از کم 10 مسلمان کی دکان پر میں نے چکر لگایا, ایک دکان پر بھی جاندار کی تصویر کے بغیر کے کپڑے نہیں ملے. کم از کم 10 دکان کے چکر لگائے, ایک دکان پر بھی تصویر بغیر جاندار کی تصویر کے بغیر کے کپڑے نہیں ملے. ایک ہندو کی دکان پر گئی تو اس نے کیا جواب دیا, میرے پاس ہے لیکن کوئی گراہک آتا نہیں اس طرح کے کپڑوں کے, تو ہم نے کہیں ادھر گودام میں رکھ دیا ہے, 4-5 گھنٹے کے بعد آؤ, اگر آتے ہو تو ہم نکلوا کے رکھے, اور نہیں آنا ہو تو نہیں نکلوائیں گے. اہلیہ نے کہا کہ میں وعدہ کرتی ہوں آؤں. تو پھر وہ شام کو دوبارہ گئی تو اس نے وہ کپڑے نکال کر کے دیے جس کے اوپر تصویر نہ ہو, جاندار. آج ہم بچوں کو کپڑے پہنانے میں, ان کے بال کی سٹائل میں بچپن سے, وہ تھوڑے مونڈے ہوئے تھوڑے بڑے بال بچپن سے, بچیوں کے بیبی کٹ, کپڑوں کے اوپر تصویریں, یہ بچپن سے ایسی عادتیں ان کو آگے چل کے خراب کر دیں. بچپن سے اسلامی تعلیم و تربیت, اس کا تقاضا یہ ہے کہ ان کے بال بچپن سے ہی اسلامی ہو, بچپن سے ان کے کپڑوں پر جاندار کی تصویر نہ ہو, بچپن میں کوئی خلاف شرع کام کرے فوراً روکو اور ٹوکو بچپن سے. اب آج ماں کو کسی کام میں مجبور ہونا ہے تو بچے کے ہاتھ میں موبائل تھما لیا, اب وہ موبائل لے کر کے فلمیں دیکھیں گے, گانا سنیں گے, پتہ نہیں کیا کیا کریں گے بچے. माँ अपने काम में, बच्चे अपने काम में, घंटों घंटों। अब बचपन से ही उनको मोबाइल पर फिल्में देखने की आदत हो रही है, गाने सुनने की आदत बन रही है, फिर बड़े होके कैसे इस्लामी तालीम और तरबियत होगी। बचपन से इनको फिल्म, म्यूजिक, गाना, इन चीजों से रोको। ये सातवां नंबर हो गया। एक और हदीस से सुबूत सुना, ये हजरत हसन रजी अल्लाह अनु का वाकया हुआ। एक और अजीब वाकया सुना, हदीस में मौजूद है। एक बहुत अच्छे खानदान की औरत बेवा हो गई, इज्जत खत्म हो गई, तो हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने शादी का पैगाम दिया अपने लिए। उस औरत ने चंद शर्तें हुजूर को कहलवाई, उसमें ये कहलवाई, मेरे छोटे छोटे बच्चे हैं अगले शोहर से। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तेरे बच्चे मेरे बच्चे, मैं इनकी तरबियत करूंगा, बड़ा करूंगा। वो बेवा ने निकाह मंजूर कर लिया और वो छोटे छोटे बच्चों को लेकर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के निकाह में आए। उम्मुल मोमिनीन हजरते उम्मे सलमा रजी अल्लाह ताला अन्हा छोटे बच्चे लेकर आई हुजूर के निकाह में। अब उन बच्चों को हुजूर ने अपना बच्चा समझा, अपनी औलाद समझी, इतनी मोहब्बत दी, इतनी मोहब्बत दी कि हुजूर अपने साथ खिलाते थे। अब बच्चे बच्चे होते हैं तो उस जमाने में बर्तन में शोरबा भी होता था, खाना भी होता, तो बच्चे कभी यहाँ हाथ लगाया, कभी बर्तन में वहां हाथ लगाया, कभी उधर हाथ लगाया, एक ही बर्तन एक ही खाने में। तो सुनो, हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं सोचा कि ये छोटे बच्चे हैं, इनको क्या कहना, बड़े होके सब सीख ले। नहीं, बचपन से इस्लामी तालीम और तरबियत करो। हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने वो छोटे छोटे यतीम बच्चों को फरमाया प्यार से, ए मेरे प्यारे बेटे, शफकत से, अल्लाह का नाम लेके खाओ, सम्मिल्ला बिस्मिल्लाह पढ़ के खाना खाओ, दाहिने हाथ से खाना खाओ, अपने सामने से खाना खाओ। जब एक ही तरह का खाना हो, मुतादी रंगवा हो, तो उसी जगह से खा सकते। तीन बातें हुजूर ने वो बच्चों को बताई बचपन में, बिल्कुल बचपन में। या वलद सम्मिल्ला बिस्मिल्ला पढ़ के खाओ, दाहिने हाथ से खाओ, अपने सामने से खाओ। तो दोनों यतीम बच्चे बड़े होने के बाद जब हदीस के रावी बने, उस जमाने के अंदर अपने शागिर्दों को कह रहे कि जिस दिन बचपन में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने तीन बातें सिखाई थी कि बिस्मिल्लाह पढ़ के खाओ, दाहिने हाथ से खाओ, सामने से खाओ, उस दिन से लेकर के आज तक हमारा खाना वैसा ही है। हदीस में लफ्ज है फज़ालिका तिअमती बादु, और फैलतुन का वजन न हो में पड़ा है, जो नौ और हैयत को बतलाने के लिए रखा है। वहां उसकी मिसाल पढ़ता पड़ा थे, जलस तो जिल से तरकारी, कोई फैलतुन का वजन। वो रावी बन गए, बड़े हो गए, कहने लगे कि बचपन में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने ये तीन बातें सिखाई, बड़े हो तक कहते हैं कि पूरी जिंदगी हमारा खाना ऐसा ही हो गया है। बिस्मिल्लाह पढ़ के खाते थे, दाहिने हाथ से खाते थे, अपने सामने से खाते थे। तो बचपन की तरबियत बचपन में भी कारामद होती है, बचपन की तरबियत बचपन में भी कारामद होती है। बचपन से तरबियत तालीम की जरूरत है। और अल्लाह का शुक्र अदा करते हुए एक बात बताऊं आपको, कुरान में 25 के करीब नबियों के वाकियात हैं। میں نے وہ واقعات کی تفصیل عربی میں مدرسے جا کے پڑھی، لیکن وہ سارے واقعات الحمدللہ بچپن میں میری والدہ مرحومہ مجھے سنا چکی تھی، اور سارے واقعات میرے دماغ میں بچپن سے محفوظ تھے. غربت کا مکان تھا، سیدھا سادہ لکڑی کا، رات کو اسکول کا لیسن مدرسے کے سبق سے فارغ ہوئے، اب سونے کا نمبر آتا تو والدہ سرانے بیٹھ جاتی اور بیٹھ کر کے روزانہ کسی نبی کا قصہ سناوے، کبھی کسی صحابی کا قصہ سناوے، دلچسپ واقعات. چونکہ گاؤں کے اندر دعوت کا کام مستورات میں شروع کرنے والیوں میں ہوتی، وہ تالی بہت کرتی تھی، اس کو بہت یاد تھے قصے، تو روز رات کو ایک ایک قصہ سناوے ہو. تو سارے نبیوں کے واقعات میں مدرسے جانے سے پہلے والدہ سے سن کر کے مجھے زبانی یاد تھی الحمدللہ، وہ والدہ کے سنانے سے. اور جب صبح اٹھانے کے لیے آتی تھی تو سکھا دیا تھا کہ اٹھتے پہلے دعا پڑھنی ہے، الحمدللہ الذی احیانا بعد ما ماتنا وإلیہ النشور. اگر جو پڑھنا بھول گئے، زور سے پڑھنا ہوتا تھا، تو کبھی کبھی جو ہے وہ چابی دیتی تھی زور سے. بچپن میں نیند سے اٹھتے اگر جو زور سے دعا نہیں پڑھی تو زور سے جو ہے چابی لگا دیتی. بچپن سے کئی مسنون دعائیں، تقریباً 50 کے قریب مسنون دعائیں مکتب کے شروع ہونے سے پہلے والدہ نے یاد کرا دی تھی الحمدللہ. تو ماں یہ پہلی مربیہ ہے، پہلی تعلیم پہلی تربیت ماں سے ہوتی ہے، اور وہ کوئی معمولی عورت نہیں تھی. اگر شیخ الاسلام مولانا سید حسین احمد مدنی سے بیعت تھی، اس قدر جو ہے ان کی مضبوط تعلیم تھی تربیت تھی. تو یہ میں آپ کو اس لیے سنا رہا ہوں کہ آپ اپنے بچے اور بچیوں کو بچپن میں دینی باتیں سناؤ گھر میں. یہ ہمارے دعوت تبلیغ کے اصول میں ہے نا، گھر کی تعلیم. یہ گھر کی تعلیم کا حاصل کیا ہے؟ کوئی رسم تھوڑی بنانی کہ کارگزاری پہ لکھوا جائے گھر میں تعلیم ہوتی ہے، اتنے مکان میں تعلیم ہوتی ہے، اس کے لیے تھوڑا ہی ہے. یہ ہمارے گھر کے اندر اولاد کی اسلامی تعلیم اور تربیت، یہ کتابوں کے ذریعے، دین کی بات سنانے کے ذریعے سے، یہ بہت ضروری بہت ضروری. باقی آگے چل کر کے جو ہے وہ تو سب آپ کو معلوم ہے. یہ میں نے بنیادی 7-8 باتیں بتا دی کہ بھائی اچھے مدرسے میں بھیجو، اسلامی ماحول کے اسکول میں بھیجو، بچوں کی حالت پر نگرانی اور نظر رکھو، اور بچوں کو دینی ماحول دو. یہ سب چیزیں تو عام ہیں جو لوگوں میں رائج ہے، سنتے سناتے رہتے ہیں. یہ میں نے بنیادی 7-8 باتیں وہ بتلائی جو ہر بچے کی اسلامی تعلیم اور تربیت کے لیے بہت ضروری بہت ضروری. اور ساتھ میں ایک بات عرض کر دوں دینی بہنوں، ماں کی دعائیں یہ بچوں کی تعلیم اور تربیت کے لیے بہت ضروری ہے، بہت ضروری ماں کی دعائیں. ہمارے ایک بزرگ ہے، بڑے بزرگ عالمی شخصیت، انہوں نے خود مجھے اپنے بھائی کا واقعہ سنایا کہ میرے بھائی کمیونسٹ مزاج کے ہو گئے تھے، دہریہ مزاج کے. بہت اسکول پڑھی تو دماغ میں دہریت آ گئی، کمیونزم آ گیا. کہ میرے بڑے بھائی کی اصلاح میری والدہ کی تہجد کی دعاؤں سے ہوئی، حالانکہ میری والدہ قرآن بھی ناظرہ پڑھی ہوئی نہیں تھی، ایک دیہات کی بھولی بھالی آج سے 80-90 سال پہلے کی والدہ. لیکن وہ میری ماں کو جب پتا چلا کہ بچے کا دماغ خراب ہو گیا، اس کی سوچ خراب ہو گئی، اس کا عقیدہ خراب ہو گیا، تو آدھی رات اٹھ کر تہجد کی نماز پڑھ کے اللہ کے سامنے رو رو کر کے اللہ سے دعا کرتی تھی، اللہ نے اس کی برکت سے میرے بیٹے کو پکا ایمان والا بنا دیا. بھائی کی اصلاح ہو گئی، ماں کی رات کی دعائیں. माँ का रात का रोना, इससे रंग आया। ये चंद बातें मैंने दीनी बहनों आपकी खिदमत में आरज की है, इसका लिहाज करेंगे तो इंशाल्लाह औलाद की बेहतरीन इस्लामी तालीम और तरबियत होगी और आपकी गोद में पैदा होने वाला बच्चा अपने जमाने का वली, मुत्तकी, हाफिज, आलिम और आपकी आंखों की ठंडक और दिल की खुशी इंशाल्लाह बनेगा। इन बातों पर अमल करें। अब दूसरा उन्वान भी ऐलान में लगा दिया है तो चंद मिनट उसके ऊपर बात कर लो। रमजान की तैयारी, अब सालों के बाद आपके शहर में हाजिरी हुई तो यहाँ रमजान की तैयारी कैसे करते हैं मालूम नहीं, लेकिन रमजान की तैयारी कैसे करनी चाहिए वो ही बता देता हूँ। पहली तैयारी रमजान की ये है, ये बुखारी शरीफ की हदीस से साबित बात बताता हूँ कि गुज़िश्ता रमजानों में जो रोजे छूट गए थे वो कजा कर लो। बहनों को रमजान में चंद दिन रोजे की छुट्टी होती है, हज के अय्याम, निफास के अय्याम, तो इस शाबान के महीने के अंदर गुज़िश्ता रमजानों के रोजों की कजा कर लो। ये है रमजान की तैयारी, ताकि पहला चांद जब रमजान का होगा तो अपना रोजे का हिसाब साफ सुथरा है कि पिछला कुछ बकाया नहीं है, पिछले सारे रोजे हो चुके हैं, अब इसी साल से रमजान की तरतीब चलेगी। यह रमजान की पहली तैयारी कि मर्द हो औरत हो पिछले सालों की कजा रजब शाबान में कर ही ले रहे। बहनों आपसे एक बात ये कर रहा हूं, दूसरी तैयारी आपको बताओ रमजान की। अल्लाह ताला ने हमारी बहनों को जवेरात से बड़ी मोहब्बत दी है, कुरान में भी ये बात है, औ मई युनशाउ फिल हिलिया वहुवा फिल खिसाम गैरु मुबीन। जवेरात की बड़ी मोहब्बत है और माशाल्लाह जवेरात इस वक्त बहुत ऊंचे दाम पर चल रहा है, बहुत महंगा हो गया है सोना भी चांदी भी। तो रमजान की दूसरी तैयारी ये है कि अपने जवेरात, अपने पास बचत के पैसे, सेविंग्स जो पैसे जमा है, उसका हिसाब करके उसकी जकात की तैयारी और उसका हिसाब किसी मुस्तनद मुफ्ती साहब से, आलिम से करवा। वो इंशाल्लाह इनकम टैक्स वालों को इत्तला नहीं देंगे कि क्या इतना है, अब बेफिक्र इनको दिल खोल के बताओ तो आपको सही हिसाब गिन करके देंगे। तो जवेरा इन्वेस्टमेंट कहीं पर है, कहीं पैसे लगाए, बैंक में जमा है, घर में जमा है, तो इस सिलसिले के अंदर जकात का सही हिसाब, ये रमजान की तैयारियों में से एक तीसरा काम मेरी बहने कर लो। नियत करो कि रमजान में 70,000 मरतबा यानी 70,000 ला इलाहा इल्लल्लाह पढ़ना। पहले चांद से ईद के चांद तक में 70,000 मरतबा ला इलाहा इल्लल्लाह पढ़ना। दो वजह से, दो अलग अलग हदीस सुनो। एक तो रमजान में कलिमा तैयबा ज्यादा पढ़ने की तरगीब है और दूसरा जिसने 70,000 मरतबा ला इलाहा इल्लल्लाह पढ़ के किसी को इसाले सवाब किया तो मरहूम की मग़फ़िरत हो जाती है। अब हम अपने लिए पढ़ के अल्लाह की बैंक में जमा करा दे कि मेरा 70,000 मरतबा ला इलाहा इल्लल्लाह हो चुका, मैंने अल्लाह की बैंक में जमा करा दिया तो इंशाल्लाह हमारी मग़फ़िरत यकीनी हो जाएगी। तो सारी बहने नियत करो कि ला इलाहा इल्लल्लाह 70,000 मरतबा 70,000 टाइम رمضان کے چاند سے لے کر عید کے چاند تک میں پڑھنا ہے. یہ ہے رمضان کی تیاری. ایک اور تیاری سن لو پھر دعا کر لیتے ہیں. سحری کے وقت پر چار یا آٹھ رکعت تہجد کی نماز پڑھو اور اللہ کے سامنے رو رو کر کے دعائیں کرو. افطار کا دسترخوان آدھا گھنٹہ پہلے تیار کر لو اور غروب سے پہلے کم از کم 15-20 منٹ رو رو کر کے اللہ کے سامنے دعائیں کرو. یہ دو وقت میں آپ کو خصوصیت سے کہہ رہا ہوں. ایک افطار سے پہلے دعاؤں میں مشغول لینا اور ایک سحری کے وقت پر سحری کھا کر یا سحری سے پہلے تہجد کی نماز پڑھ کے دعائیں کرنا. اور عورتوں کا اللہ کو پکارنا یہ ڈائریکٹ جاتا ہے اللہ کے یہاں. قرآن سے ثابت ہے. 28 پارا شروع ہوتا ہے تو کیا فرمایا؟ قد سمع اللہ قول التی تجادلک فی زوجہا وتشتکی الی اللہ واللہ یسمع تحاورکما. ایک عورت نے فریاد کی اور اللہ تعالیٰ نے ساتوں آسمان سے سن لی اور قبول بھی ہو گئی. قرآن سے ثابت ہے. اسی لیے تہجد میں سحری کے وقت پر دعائیں کرو. سحری تاخیر سے کھانا افضل ہے. صبح شادی سے 5 منٹ پہلے فارغ ہو جاؤ, اس سے پہلے تہجد کرو, دعائیں کرو اور افطار سے پہلے دعائیں کرو. یہ رمضان کی تیاری. ان باتوں پر اللہ مجھے بھی آپ کو عمل کی توفیق عطا فرمائے, دوسروں تک پہنچانے کی توفیق عطا فرمائے. اللہ اس مجلس کو قبول فرمائے, کہنے سننے کو قبول فرمائے, اپنی رضا کا ذریعہ بنائے. اللہ ہماری اولاد اور نسلوں کو سچا پکا متقی مسلمان بنائے. دعا کر لو اللہ تعالیٰ سے. الحمدللہ رب العالمین, اللہم صل وسلم وبارک وانعم وتحنن وتمنن على سیدنا ومولانا محمد وعلى آلہ واصحابہ اجمعین. یا ذا الجلال والاکرام, یا ذا الجلال والاکرام, یا ذا الجلال والاکرام. ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار. ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما. اے اللہ ہم کو, ہمارے گھر والوں کو, ہماری اولاد کو, قیامت تک آنے والی اولاد اور نسلوں کو اپنے کرم سے, فضل سے سچا پکا مسلمان بنا دیجئے, سچا پکا متقی مسلمان بنا دیجئے, سچا پکا متقی مسلمان بنا دیجئے. ہماری, ہمارے گھر والوں کی, ہماری قیامت تک آنے والی نسلوں کی اسلامی تعلیم اور تربیت فرماؤ. اے اللہ ہر نوع کی ارتداد سے حفاظت فرماؤ. ہماری بیٹیوں کے ایمان کی حفاظت فرماؤ. جو مرتد ہو گئی یا ہو گئے ان سب کو دوبارہ ایمان اور ہدایت عطا فرماؤ. اے اللہ ان کو ہماری آنکھوں کی ٹھنڈک, دل کا سرور بناؤ. ان کو سچا پکا تقویٰ عطا فرماؤ. اے اللہ ان کو ہمارے لیے صدقہ جاریہ بناؤ. آنے والے رمضان کو ہماری زندگیوں میں تقویٰ کے پیدا ہونے کا ذریعہ بناؤ. اے اللہ جن بہنوں کی جو تکلیفیں ہیں اپنے کرم سے دور فرماؤ, بیماریوں میں شفا عطا فرماؤ, گھروں میں رحمت و برکت نازل فرماؤ. پیارے آقا حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرماؤ. پیارے آقا حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی, اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. اللہم صلی وسلم وبارک وانعم علی سیدنا محمد خاتم النبیین وعلی آلہ وصحبہ اجمعین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.
مجھے ساتھیوں کے خلاف ایک لقمہ بھی نہیں.